तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो आइतबार अक्टोबर 26 2025। विषय मृत्यु पछि परीक्षण स्वर्णपाठ यर्मिया। म यस्तो भन्छु किनभने तिमीहरूका निम्ति मैले बनाएका योजनाहरू म जान्दछु। यो परमप्रभुबाट आएको सन्देश हो। मसँग तिमीहरूको लागि राम्रो योजनाहरू छ। म तिमीहरूलाई चोट पुर्याउने योजना बनाउँदिन। मैले तिमीहरूलाई आशा र असल भविष्य दिने योजना गरेको छु। उत्तरदायी पढाइ कसी। जब हामी तिमीहरूको लागि प्रार्थना गर्छौ परमेश्वरलाई, जो हाम्रा प्रभु येशु ख्रिस्टका पिता हुन् सधैँ धन्यवाद चढाउँछौ। तिमीहरूको बारेमा यी सब कुराहरू हामीले सुनेको दिनदेखि हामी तिमीहरूको लागि लगातार प्रार्थना गरिरहेका छौ। हामी निम्नलिखित कारणहरूको लागि प्रार्थना गर्छौ। परमेश्वरको इच्छा अनुसार जम्मै कुराहरूमा तिमीहरूको परिपक्व ज्ञान होस्। आत्मिक कुराहरू बुझ्नलाई ज्ञान र शक्ति बढोस्। तिमीहरू यस्तो तरले बाँच्न सक कि तिमीहरूले प्रभुमा गौरव ल्याउनेछौ अनि प्रत्येक तरिकाले उहाँलाई खुसी पार्नेछौ। तिमीहरू सबैले असल गर्नेछौ अनि परमेश्वरको ज्ञानमा विकसित हुन सक्छौ। तिमी परमेश्वरको गौरवमय शक्तिले शक्तिशाली बन्न सक्नेछौ, ताकि तिमी धैर्य हुनेछौ अनि सबै कष्टहरू सहन सक्नेछौ। तब तिमीहरू खुसी हुन सक्छौ अनि तिमीले पितालाई धन्यवाद चढाउनेछौ, जसले तिमीलाई परमेश्वरका मानिसहरू जो प्रकाशमा बाँच्छन् परमेश्वरले तिमीहरूको निम्ति तयार गरेका चिजहरूमा भाग लिन योग्य गराउनुभयो। अन्धकारको शक्तिबाट परमेश्वरले हामीलाई मुक्त गर्नुभएको छ अनि उहाँले हामीलाई आफ्ना प्यारा पुत्रको राज्यमा ल्याउनु भएको छ। पाठ सेरमन बाइबलबाट हितोपदेश। सबभन्दा महत्वपूर्ण कुरो के हो भने तिमीले सोच्नु पर्ने कुराहरूमा तिमी अत्यन्तै होसियारी हुनुपर्छ, किनभने तिम्रो मन तिम्रो जीवनको स्रोत हो। प्रेरित पावलले भने प्रेरित म एक यहुदी हुँ। म सिलिसिया प्रदेशको टार्समा जन्मेको हुँ, तर म यही सहरमा हुर्किएको हुँ। म गमलियलको शिष्य थिएँ। उहाँले मलाई हाम्रा पिता पुर्खाहरूका नियम अनुसार कडासम प्रशिक्षण गराउनुभयो। म परमेश्वरमा अत्यन्त उत्साही छु। तिमीहरू जस्तै आज जो यहाँ छ, प्रधान पूजाहारीहरू र सम्पूर्ण बुढा यहुदी अगुवाहरू यसका गवाही छन्। दमिश्कका यहुदी दाजु भाइहरूका निम्ति तिनीहरूबाट मैले चिठी लिएँ। म त्यहाँ पनि येशूका चेलाहरूलाई पक्राउन र तिनीहरूलाई दण्ड दिलाउन यरुसलेम ल्याउन भनी गएको थिएँ। पावलले आफ्नो परिवर्तन बारे भन्छन्, म दमिश्कको बाटो जाँदै गर्दा अचानक एक घटना घट्थ्यो। त्यति बेला म तयार भएको थियो। जब म दमिश्क नजिक पुगेको थिएँ, अचानक आकाशबाट एक शक्तिशाली ज्योति मेरो वरिपरि चम्कियो। म बुवामा लडे। मलाई केही भनिरहेको एक आवाज सुने, सावल सावल तिमीले किन मलाई सताइरहेछौ। मैले सोधे, तपाईँको हुनुहुन्छ प्रभु। त्यस आवाजले भन्यो, म नासरतको येशु हो जसलाई तिमीले सताइरहेछ। मैले भने, मैले के गर्नु पर्ला प्रभु? प्रभुले जवाफ दिनुभयो, उफ अनि दमी सक्छौ, तिमीले गर्नुपर्ने मैले ठिक गरेको काम त्यहाँ तिमीलाई भनिनेछ। मैले केही देख्न सकिन किनभने त्यो तिम्रो उज्यालो ज्योतिले मलाई अन्धा बनायो। मसम भएका मानिसहरूले मलाई मेरो हात समातेर दमिसक लगे। दमिसकमा एकजना हनानिया नौ भएको मानिस थिए। उनी मोसाको व्यवस्था पालन गर्ने श्रद्धालु भक्त थिए। त्यहाँ बस्ने यहुदीहरूले उनलाई सम्मान गर्थे। हनानिया म कहाँ आए अनि भने, भाई साउल, तिम्रो दृष्टि प्राप्त गर। अचानक मैले उनलाई देख्न सके। हनानियाले भने, हाम्रा पिता पुर्खाहरूका परमेश्वरले तिमीलाई उहाँको इच्छा जान ती धार्मिकतालाई देख्ने अनि उहाँको मुखबाट शब्दहरू सुन्न पहिले चुनिसक्नु भएको थियो। सबै मानिसहरूका निम्ति तिमी उहाँको गवाही बन्नेछौ। तिमीले उनीहरूलाई आफूले देखेका र सुनेका कुराहरू भन्नेछौ। प्रेरित पावल र बर्नाबास आइकोनियम सहरमा गए। तिनीहरू यहुदीहरूका सभाघरभित्र बसे। तिनीहरूले यस्तो प्रकारले बोले कि धेरै यहुदीहरू अनि गैर यहुदीहरूले उनीहरूले भनेका कुरामा विश्वास गरे, तर केही यहुदीहरूले विश्वास गरेनन्। ती यहुदीहरूले गैर यहुदीहरूलाई उक्साए अनि विश्वासीहरूको विरुद्धको भावना सृष्टि गरे। त्यसपछि एन्टियोक र आइकोनियमाबाट केही यहुदीहरू आए। तिनीहरूले पावल र बर्नाबासको विरुद्ध मानिसहरूलाई भड्काए अनि त्यसै कारणले तिनीहरूले पावलमाथि ढुङ्गा हुने र सहरदेखि बाहिर तान्ने निकाले। मानसीहरूले पावललाई मारियो भनी सोचे। येशूका चेलाहरू पावलको वरिपरि जम्मा भए अनि उनी उठे र सहरतिर एर्फकिए। अर्को दिन उनी र बर्नाबासले त्यो सहर छाडे अनि डर्बीतिर लागे। प्रेरित सप्ताहको पहिलो दिन हामी सबै प्रभुको भोज खान एकत्रित भयो। पावलले अर्को दिन बिदा लिने सम्झि तिनीहरूसँग बात मारे। पावलले मध्यरातसम्म गफ जारी राखे। हामी माथिल्लो तलामा जहाँ भेला भएका थियौँ त्यहाँ धेरै बत्तीहरू झिलिमिली बलिरहेको थियो। त्यहाँ एक युटाइकस नौको युवा थियो जो च्यालमा बसिरहेको थियो। पावल गफमा मस्त थिए अनि युटाइकसलाई निद्राले ग्रस्त पार्यो। अन्तमा युटाइकस त्यही निदायो अनि तेस्रो तल्लाको ज्यालबाट भुवामा पछारियो। जब मानिसहरू उसलाई उडाउन गए तब ऊ मरिसकेको थियो। पावल युटाइकस कहाँ ओर्लिए। उनले घुँडा टेकेर अगालो हाले। पावलले अन्य विश्वासीहरूलाई भने, सुर्ता नगर, यिनी जियाउँदै छन्। पावल फेरि माथिल्लो तल्लामा गए। उनले रोटी टुक्राए अनि खाए। पावल तिनीहरूसँग धेरै बेरसम्म कुरा गरिरहे। उनको गफ सकिँदा मिरमिरै बिहान भइसकेको थियो। त्यसपछि पावल गए। मानिसहरूले त्यस युवकलाई लिएर घर गए। ऊ जियाउँदै थियो अनि तिनीहरूलाई आराम भयो। प्रेरित र हामी इटाली जानुपर्छ भन्ने निर्णय गरियो। हामी हेरमिटियमबाट आएको एसियाको विभिन्न ठाउँ हुँदै जाने जहाजमा चढ्यौ जुन जानु तयार थियो। हामी सँग अरिस्टार्खस थिए। तिनी म्यासिडोनियामा थिस्सुनिकाका एक नागरिक थिए। त्यसको केही समय नबित्दै युरोप लाइडन बनिने आधी बेहरी आयो। धेरै दिनसम्म यस्तो बाक्लो आधीले गर्दा हामीले घाम ताराहरू केही पनि देखेनौ। आधी एकदमै डरलाग्दो गतिमा चल्यो। हामीले बाँच्ने आशा त्यागयौँ। हामी मर्ने रहेछौ भनेर सोच्यौँ। धेरै दिनसम्म मानिसहरूले केही खाएनन्। तब एक दिन पावल तिनीहरू समक्ष उभिए अनि भने, मानिसहरू हो, तिमीहरूलाई मैले क्रेक छोड्नु हुँदैन भनेको थिए। तिमीहरूले मेरो कुरा सुन्नु पर्थ्यो। तब तिमीहरूले यस्तो प्रकारको दुःख र नोक्सान थप्नु पर्ने थिएन। तर अब म पनि रहेछु साहसी हो, तिमीहरू कोही पनि मर्ने छैनौ, तर जहाज हराउने छ। हिजो राति परमेश्वरबाट स्वर्गदूत म कहाँ आए। उहाँ उही परमेश्वर हुनुहुन्छ जसको म हुँ र जसलाई म सेवा गर्छु। उहाँले भन्नुभयो, पावल भयभीत नहो, तिमी सिजर समक्ष उभिनै पर्छ, अनि परमेश्वरले तिम्रो खातिर तिमीसँग समुद्र यात्रा गर्नेहरू सबैलाई बचाउनुहुनेछ। मानिसहरू हो, साहस नगुमाऊ, म परमेश्वरमा विश्वास गर्छु। उहाँको दूतले मलाई भने जस्तै सबै हुनेछ। अन्य मानिसहरूले ता अथवा काठको टुक्राहरू प्रयोग गरेर जान सक्थे। यसरी प्रत्येक मानिस जमिनमा पुगे, कोही मानिसहरू पनि मरेनन्। प्रेरित। जब हामी सुरक्षितसँग जमिनमा ओर्लियो जान पायौँ कि यो टापुलाई माल्टा भनेको रहेछ। पानी परिरहेको थियो र जाडो थियो, तर त्यहाँका रैथानी मानिसहरू हामीसित साथी जय भए। तिनीहरूले हाम्रो लागि आगो बालिदिए र हामी सबैलाई निम्तो गरे। पावलले दाउराको जीवन्जाहरू जम्मा गरे अनि आगोमा हालिदिए। तातोले गर्दा एक विषालु साँप बाहिर आयो अनि पावलको हातमा डस्यो। तर पावलले हात झर्काले अनि साँपलाई आगोमा हालिदिए। पावललाई अलिकति पनि केही भएन। पावल पुरा 2 वर्ष आफ्नो भाडाको घरमा बसे। उनले सबै मानिसहरूलाई स्वागत गरे जो उहाँ भेट्न आए। पावलले परमेश्वरको राज्यको विषयमा प्रचार गरे। उनले प्रभु येशु ख्रीष्टको विषयमा भने। उनी एकदम निर्भय थिए अनि कसैले पनि उनलाई बोल्न रोक्न सकेनन्। कोरिन्थी। यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ मानिस बनिएको छ। पुराना कुराहरू बितेर गए, हरेक कुरो नयाँ छ। म क्रिस्टियन साइन्स टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य। विश्वव्यापी मुक्ति प्रगति र परीक्षामा आधारित छ र तिनीहरू बिना यो प्राप्त गर्न असम्भव छ। डर र काँप्दै आफ्नो मुक्तिको काम गर, प्रेरित भन्छन् र उहाँले तुरुन्तै थप्नुहुन्छ। किनभने परमेश्वर नै हुनुहुन्छ जसले उहाँको असल खुसीको इच्छा र गर्नको लागि तिमीहरूमा काम गर्नुहुन्छ। फिलिप्पी अध्याय 2:12-13। सत्यले राज्यको साँचो प्रदान गरेको छ र यस कुञ्जीले क्रिस्टियन विज्ञानले मानव समाजको रोका खोलेको छ। कसैले पनि ताला खोल्न सक्दैन र अर्को रोकाबाट भित्र पस्न सक्दैन। हरेक दिन हामीमाथि क्रिस्टियन शक्तिको दाबी गर्नुको सट्टा उच्च प्रमाणहरूको माग गर्दछ। यी प्रमाणहरू केवल आत्माको शक्तिद्वारा पाप, रोग र मृत्युको विनाशमा समावेश छन्। जसरी येशूले तिनीहरूलाई नष्ट गर्नुभयो, यो प्रगतिको एक तत्त्व हो र प्रगति परमेश्वरको व्यवस्था हो, जसको व्यवस्थाले हामीबाट केवल त्यो मात्र माग गर्दछ जुन हामीले निश्चित रूपमा पूरा गर्न सक्छौँ। व्यक्तिहरू स्थिर हुन्छन् जो हेर्दै र प्रार्थना गर्दै दौड्न सक्छन् र थाक्दैनन्। हिँड्न सक्छन् र कमजोर हुँदैनन् जसले छिटो राम्रो प्राप्त गर्छन् र आफ्नो स्थान कायम राख्छन्। वा बिस्तारै प्राप्त गर्छन् र निराशामा डुब्दैनन्। परमेश्वरलाई पूर्णता चाहिन्छ, तर जबसम्म आत्मा र शरीर बीचको युद्ध लड्दैन र विजय प्राप्त हुँदैन, अस्तित्वको आध्यात्मिक तथ्यहरू चरण दर चरण प्राप्त हुनुभन्दा पहिले खानु पिउनु वा भौतिक रूपमा लुगा लगाउनु बन्द गर्नु वैध छैन। जब हामी धैर्यपूर्वक परमेश्वरमा पर्खन्छौँ र सत्यलाई धार्मिक रूपमा खोज्छौँ, उहाँले हाम्रो मार्ग निर्देशित गर्नुहुन्छ। अपूर्ण नश्वरहरूले आध्यात्मिक पूर्णताको परम सीमा बिस्तारै बुझ्छन्, तर सही रूपमा सुरु गर्नु र अस्तित्वको ठुलो समस्या प्रदर्शन गर्ने सङ्घर्ष जारी राख्नु धेरै गर्नु हो। कामुक युगहरूमा मृत्यु भनिने परिवर्तन भन्दा पहिले पूर्ण ईसाई विज्ञान प्राप्त नहुन सक्छ, किनकि हामीसँग हामीले नबुझेको कुरा प्रदर्शन गर्ने शक्ति छैन। तर मानव आत्मालाई प्रचार गरिनुपर्छ। यो कार्य परमेश्वरले हामीलाई आज मायालुपूर्वक स्वीकार गर्न र व्यावहारिक रूपमा भौतिकलाई जति सक्दो जाडो त्याग्न र व्यय र वास्तविक निर्धारण गर्ने आध्यात्मिक काम गर्न माग गर्नुहुन्छ। लेखकले निराशाजनक जैविक रोगलाई निको पारेका छन् र परमेश्वरलाई एकमात्र जीवनको रूपमा बुझेर मर्नेलाई जीवन र स्वास्थ्यमा उठाएका छन्। सर्वशक्तिमान र अनन्त जीवनलाई कुनै पनि कुराले जित्न सक्छ भन्ने विश्वास गर्नु पाप हो, र यो जीवनलाई मृत्यु छैन भन्ने बुझाई साथै आत्माको अन्य अनुग्रहहरूद्वारा प्रकाशमा ल्याउनु पर्छ। यद्यपि हामीले नियन्त्रणको सरल प्रदर्शनहरूबाट सुरु गर्नुपर्छ, र जति चाँडो हामी सुरु गर्छौँ त्यति नै राम्रो। प्रगति अनुभवबाट जन्मन्छ। यो नश्वर मानिसको परिपक्वता हो जसद्वारा नश्वरलाई अमरको लागि छोडिन्छ। यहाँ होस् वा पछि, दुःख होस् वा विज्ञानले जीवन र मन सम्बन्धी सबै भ्रमहरूलाई नष्ट गर्नुपर्छ र भौतिक भावना र आत्मालाई पुनर्जीवित गर्नुपर्छ। आफ्नो कर्महरू सहितको बुढो मानिसलाई त्याग्नु पर्छ। कामुक वा पापी कुनै पनि कुरा अमर हुँदैन। झुटा भौतिक भावना र पापको मृत्युले जैविक पदार्थको मृत्युले होइन, मानिस र जीवनलाई सामञ्जस्यपूर्ण वास्तविक र अनन्त प्रकट गर्छ। मानिसभित्र मन भएको भौतिक रूप मात्र होइन जुन अमर हुनको लागि यसको वातावरणबाट भाग्नुपर्छ। मानिसले अनन्ततालाई प्रतिबिम्बित गर्दछ र यो प्रतिबिम्ब ईश्वरको वास्तविक विचार हो। ईश्वरले मानिसमा अनन्त विचारलाई सधैँभरि विकास गर्दै फराकिलो हुँदै र असीम आधारबाट माथि र माथि उठ्दै व्यक्त गर्नुहुन्छ। झुटा स्थल चिन्हहरू छोड्दाको खुसी र तिनीहरूलाई हराएको देखेर हुने आनन्द, यो स्वभावले परम सद्भावलाई अगाडि बढाउन मद्दत गर्दछ। इन्द्रिय र आत्माको शुद्धिकरण प्रगतिको प्रमाण हो। धन्य हृदयका शुद्धहरू, किनकि तिनीहरूले परमेश्वरलाई देख्नेछन्। बाटो सिधा र साँघुरो छ, जसले परमेश्वर मात्र जीवन हुनुहुन्छ भन्ने बुझाइमा पुर्याउँछ। यो शरीरसँगको युद्ध हो जसमा हामीले पाप रोग र मृत्युलाई जित्नुपर्छ, या त यहाँ होस् वा पछि। निश्चित रूपमा हामी आत्माको लक्ष्य वा परमेश्वरमा जीवनमा पुग्न सक्नु अघि मृत्युले नश्वर मानिसलाई जसरी फेला पार्छ, मृत्यु पछि पनि त्यस्तै हुनेछ। जबसम्म परीक्षण र वृद्धिले आवश्यक परिवर्तनलाई प्रभाव पार्दैन, मन कहिल्यै दुलो हुँदैन। सिहानबाट पुनरुत्थान मन वा जीवनको लागि पर्खिरहेको छैन, किनकि चिहानको दुवै माथि कुनै शक्ति छैन। कुनै अन्तिम न्याय मर्त्यहरूको लागि पर्खिरहेको छैन। किनकि बुद्धिको न्याय दिन प्रति घण्टा र निरन्तर आउँछ। त्यो न्याय पनि जसद्वारा नश्वर मानिस सबै भौतिक त्रुटिबाट मुक्त हुन्छ। हाम्रा गुरुले भन्नुभयो, तर सान्त्वना दाताले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ। जब इसाई धर्मको विज्ञान देखा पर्दछ, यसले तिमीहरूलाई सबै सत्यमा डोर्याउनेछ। दादाको उपदेश यस विज्ञानको सार हो, र येशूको मृत्यु हुन अनन्त जीवन यसको परिणाम हो। जो आफ्नो जाल छोड्न वा सत्यको लागि तिनीहरूलाई दाहिनेतिर फ्याँक्न इच्छुक छन्, उनीहरूसँग पहिले जस्तै क्रिस्टियन उपचार सिक्ने र अभ्यास गर्ने अवसर छ। धर्मशास्त्रमा यो समावेश छ। वचनको आध्यात्मिक अर्थले यो शक्ति प्रदान गर्दछ। तर पावलले भन्ने चाहिँ प्रचारक बिना तिनीहरूले कसरी सुन्ने र पठाए बिना तिनीहरूले कसरी प्रचार गर्ने? यदि पठाइयो भने मानिसहरूले नसुने बाहेक तिनीहरूले कसरी प्रचार गर्ने, धर्म परिवर्तन गर्ने र बिनलाई निको पार्ने? यदि तपाईँले सत्यको सदा उत्तेजित तर स्वस्थ पानीमा आफ्नो बोक्रा फाल्नुभयो भने तपाईँले आधी बेहोरीको सामना गर्नुपर्नेछ। तपाईँको भलाइको बारेमा बदनाम गरिनेछ। यो क्रुस हो, यसलाई उठाउनुहोस् र सहन गर्नुहोस्, किनकि यसको माध्यमबाट तपाईँ जित्नुहुन्छ र मुकुट लगाउनुहुन्छ। पृथ्वीमा तीर्थयात्री, तपाईँको घर स्वर्ग हो। अपरिचित, तपाईँ परमेश्वरको पाहुना हुनुहुन्छ। एउटै बापमाथि विजयको लागि हामी सेनाहरूका परम प्रभुलाई धन्यवाद दिन्छौँ र उहाँको महिमा गर्छौँ। सबै बापमाथिको शक्तिशाली विजयको बारेमा हामी के भन्नु? पहिले भन्दा पनि मिठो उच्च स्वर्गमा पुगेको ठुलो गीत अब ख्रिस्टको महान हृदयको स्पष्ट र नजिक उठ्छ, किनकि आरोप लगाउने त्यहाँ छैन र प्रेमले आफ्नो आदिम र अनन्त तनाव पठाउँछ। अस्तित्व पवित्रता सद्भाव अमरत्व हो। यो पहिले नै प्रमाणित भइसकेको छ कि यसको ज्ञानले थोरै मात्रामा भए पनि नश्वरहरूको शारीरिक र नैतिक स्तरलाई माथि उठाउनेछ, दीर्घायु बनाउनेछ, चरित्रलाई शुद्ध र उचाल्नेछ। यसरी प्रगतिले अन्तत सबै त्रुटिहरूलाई नष्ट गर्नेछ र अमरत्वलाई प्रकाशमा ल्याउनेछ। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन, र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुनोकले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ, र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उहिर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनुपर्छ र परमेश्वर आफ्ना नेता र मानिस जातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।